Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेत सहित 45 जिल्लामा मंसिर 21 गते हुने निर्वाचनको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह आज प्रदान गरिने, दलहरूको चुनावी प्रचार प्रसार अभियान सुरु।
सुर्खेतको चिङार गाउँपालिकाको ठाँटी बजारमा पूर्णिमा मेला सुरु, 22 गतेसम्म जारी रहने।
तिहार सकिएको दुई साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा शिक्षक हाजिर नहुँदा पठन पाठनमा प्रभावित, अनुगमन सुरु गरिएको जिल्ला शिक्षा कार्यालयको भनाई।
र 19 वर्ष मुनिको एएफसी छनौट च्याम्पियनसिप फुटबलमा नेपालको लगातार तेस्रो हार, युएसँग 1-0 पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जीप दुर्घटना हुँदा 3 घटनास्थलमै मृत्यु भएको छ भने अरू 8 घाइते भएका छन्। तिखातरबाट दिपायलतर्फ आइरहेको C1J 265 नम्बरको बोलेरो जीप देउरडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब 500 तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका 1 सालगाउँकी 19 अनिता खड्का, केआई सिंह गाउँपालिका 1 55 गाडी चालक हेमराज ओझा र बोक्चान गाउँपालिका 6 गगुडाका 25 रोशन ताम्राकर रहनु भएको छ। दुर्घटनामा घाइते भएका 8 3 अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बाँकेको नेपालगञ्ज कारागार नजिकै एकजना नवजात शिशुको व्यवहारिसे सब फेला परेको छ। साल नाइल सहित शिव शिशुको सब फ्यानीमा जमेको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएका छ। हिलाम्मे खेतमा साल नाल सहितको नवजात शिशुको सब देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुधीर राज शाहीले नवजात शिशुको सबको प्रकृति हेर्दा एक दिन अघि जन्माएर फालिएको जस्तो देखिने बताउनुभयो। घटनाको बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताउनुभयो।
सुर्खेतको चिङ्गार गाउँपालिकाको मटेला ठाँटी बजारमा लाग्ने पूर्णिमा मेला 22 गतेसम्म चल्ने भएको छ। हिजोदेखि सुरु भएको मेला 22 गतेसम्म चल्ने आयोजकले जनाएको छ। उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय चिङ्गारको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै भलिबल र लुकदोहोरी प्रतियोगिता सम्पन्न हुने प्रचार प्रसार संयोजक कृष्ण प्रसाद शर्माले बताउनुभयो। मेलाको पहिलो दिन हिजो जाजरकोट, दैलेख र सुर्खेतका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट सहभागी पञ्चेबाजा, मयुरनाच, सिङ्गारु नाच, टप्पा नाच, जन्ते खेल, देउडा लगायतका नृत्य प्रस्तुत गरिएको उहाँको भनाइ छ। मेलामा सञ्चालन हुने विभिन्न प्रतियोगिताका लागि करिब 5,17,000 बढी रकम खर्च हुने र 50,000 दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ। स्थानीय कला संस्कृति जगेरा गर्दै गाउँमा उत्पादन भएका वस्तुको प्रचार प्रसार तथा व्यापारीकरण गर्न हरेक वर्ष तिहारपछि पूर्णिमाको दिनबाट ठाँटी मेला सञ्चालन हुँदै आएको छ। मेलामा सुरक्षा व्यवस्थामा कडाई गरिनुका साथै अवैध घरेलु मदिराको कारोबारमा प्रतिबन्ध लगाएको छ। यता पूर्णिमाको दिन नै हिजोबाटै पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकममा ठूलो मेला लागेको छ। मेलामा सल्यान, जाजरकोट र सुर्खेतबाट दर्शकहरू मेला भर्न आएका आयोजक समितिले जानकारी दिएको छ।
आगामी मङ्सिर 21 गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेद्वार बनेका कङ्ग्रेसका नेताहरू गाउँ गाउँमा पुगेका छन्। सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभाका उम्मेद्वार हृदयराम थानी, क्षेत्र नम्बर 2 प्रदेश नम्बर 6 उम्मेद्वार तप्तबहादुर विष्टले गाउँमा हुने कार्यक्रममा सहभागी भई कङ्ग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ। नेपाल शिक्षक सङ्घ पञ्चपुरी नगर स्तरीय भेलालाई भेलामा सहभागी बनी प्रतिनिधि सभा क्षेत्र नम्बर 2 उम्मेद्वार एवं पूर्व मन्त्री थानीले विगतमा जितेर विरासत जोगाएको कङ्ग्रेसलाई यसपटक पनि विजयी बनाउन आह्वान गर्नुभएको छ। उहाँले सुर्खेत विगतमा कङ्ग्रेसको गढ भएको स्मरण गर्दै अब पनि गढ नै रहने दावी समेत गर्नुभयो। विकास र निकासको लागि पनि कङ्ग्रेसको जित अनिवार्य भएकोले अनिवार्य भएकाले आपसी तिक्तता मेटेर चुनावमा होमिन नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो। प्रदेशसभा उम्मेद्वार एवं सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले आफूहरू प्रतिनिधि पत्र मात्र भएको भन्दै काङ्ग्रेसलाई जिताउन आग्रह गर्नुभयो। काङ्ग्रेसले मात्रै मुलुकलाई बचाउन सक्ने भन्दै त्यसका लागि स्थानीय स्तरदेखि विजय अभियान थाल्न विष्टले निर्देशन समेत दिनुभएको छ। शिक्षक सङ्घ पञ्चपुरी नगर समितिका सभापति प्रेम विष्टको अध्यक्षतामा भएको भेलामा पूर्व मन्त्री शिवराज जोशी, कङ्ग्रेस सुर्खेतका सचिव टोप बहादुर रावतले कङ्ग्रेसलाई विजय गराउन आह्वान गर्नुभएको छ।
तिहार बिदा सकिएको दुई साता बितिसक्दा समेत जाजरकोटका अधिकांश विद्यालयका शिक्षकहरू विद्यालय नआउँदा पठन पाठन प्रभावित भएको छ। यस वर्षको एसईई परीक्षा नजिक आए पनि तिहार बिदामा घर गएका शिक्षकहरू विद्यालय हाजिर नहुँदा अधिकांश विद्यालयको पढाइ प्रभावित भएको छ। विद्यालयमा उपस्थित हुने शिक्षकहरू पनि एक दुई घन्टी पढाएर झार टार्ने काम गरिरहेको विद्यार्थीले गुनासो गरेका छन्। अधिकांश शिक्षकहरू निर्वाचन आचार संहिता विपरीत आफ्ना दलका उम्मेद्वार जिताउन चुनाव प्रचार प्रसारमा लाग्दा पढाइ थप प्रभावित भएको बताइएको छ। शैक्षिक अवस्था खस्कदै गइरहेको बेला शिक्षकहरूको व्यवस्थाका कारण विद्यार्थीको भविष्य थप अन्यलमा पर्ने खतरा रहेको विश्वविद्यालय गाउँपालिकाका स्थानीय पारस विक्रम केसीले बताउनुभयो। उहाँले जिल्लाका अधिकांश ठाउँमा पुग्दा विद्यालयमा पूरा विषय पढाइ नभएको, शिक्षकहरू राजनीतिमा सक्रिय रहेको, स्थानीय मेला जात्रा हेर्न जाने गरेका कारण पढाइ प्रभावित भएको बताउनुभयो। स्थानीय तहका जनप्रतिनिधिहरूले समेत शिक्षकहरूलाई पेसाप्रति जिम्मेवार हुन सचेत नगराउँदा विद्यालय नआउने गरेको अभिभावकले बताए। यता जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले भने विद्यालयमा शिक्षक भन्दा विद्यार्थी अनुपस्थित हुँदा समस्या भएको बताउनुभयो। विद्यालयमा अनुपस्थित हुने विद्यार्थीलाई छात्रवृत्ति लगायतका सुविधाबाट वञ्चित गर्ने र शिक्षकलाई स्पष्टीकरण सहित विभागीय कारवाही गरिने उहाँको भनाइ छ। अहिले अनुगमन थालिएकाले शिक्षकहरू चुनावी प्रचारमा लागेको पाइएमा कार्यालयमा खबर समेत गर्न आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरण निर्वाचनको लागि मनोनयन दर्ता सकिएसँगै दलहरू चुनावी प्रचार प्रसारमा जुटेका छन्। पहिलो चरणमा हुने निर्वाचनका लागि गत 5 गते मनोनयन दर्ता गरेका दल र उम्मेद्वारहरूले घर दैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन्। यसै दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रहरूमा पनि दलहरू प्रचार प्रसारमा जुटेका छन्। दोस्रो चरणमा सुर्खेत सहित 45 जिल्लामा मङ्सिर 21 गते हुने निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चुनाव चिन्ह समेत प्रदान गरिनेछ। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले सुर्खेतका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश किरण प्रसाद शिवाकोटीलाई निर्वाचन प्रक्रिया प्रभावकारी र शान्तिपूर्णमा सञ्चालन गर्न के कस्तो पहल भइरहेको छ भनी सोध्नु भएको छ।
हाम्रो भनाइ निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, धाँधली रहित र निर्भीकतापूर्वक मतदाताले गएर आफ्नो मताधिकारको प्रयोग गर्न सक्ने वातावरण बनाउनको लागि एउटाले मात्र गरेर हुँदैन। यसमा मूलत राजनीतिक दलहरू उम्मेद्वारहरूको प्रमुख भूमिका रहेको हुन्छ। योभन्दा अगाडि पनि मैले सुरुमा कार्यालय स्थापना भएपछि हामीले यो मनोनयनभन्दा अगाडि एउटा सर्वदलीय बैठक पनि गरेका थियौँ। त्यो अवस्थामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कुनैका प्रमुख पनि आउनु भएको थियो। उहाँहरूसँग पनि हामीले राखेर छलफल गऱ्यौँ। उहाँहरू सबैले बहुत प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जुन कानुनले तोकेको छ, निर्वाचन सम्बन्धी ऐन नियम निर्देशिकाहरूले जुन तोकेको छ, आचार संहिता जुन व्यवस्था गरेको छ, त्यो हामी पूर्ण परिपालना गर्छौँ भन्नुभएको छ। मलाई लाग्छ त्यो उहाँहरूबाट सबै
यहाँनिर हामी कहाँ के देखिन्छ भने स्थानीय तहको चुनावमा पनि त्यो देखियो, पहिलेका चुनावहरूमा पनि त्यो देखिन्छ। दलहरूले प्रतिबद्धता जनाउने, निर्वाचन आचार संहिता पूर्ण पालना गर्छौँ भन्ने यस्ता छलफलमा, गोष्ठीमा, कार्यक्रमहरूमा, तर व्यवहारमा आचार संहिताको पालना चाहिँ त्यति इमान्दारीपूर्वक भइरहेको पाइँदैन नि।
यो आचार संहिताको पालना भन्ने कुरो कस्तो हुँदो रहेछ भने यो त हामीले आफैलाई निर्धारण गरेको त्यो नैतिक बन्धन हो त्यो,
एकदम
होइन। त्यस कारणले हामीले यतिसम्मको कुरा हामीले पालना गर्छौँ भनेर हामीले सबैजना बसेर कमिटमेन्ट गरेको कुराहरू हो। आयोगले त्यही अनुसार बनाएर पठाएको छ, कानुनले आयोगलाई अधिकार जुन कानुनले दिएको छ, विधायक बनाएर पठाएको कानुन, त्यसको आधारमा उसले जारी गरेका अवस्था छन्। र त्यो पटक पटक भएका बैठकहरूबाट राजनीतिक दलका शीर्ष नेताजीहरूबाट त्यसलाई स्वीकारिएको छ। उम्मेदवारहरू अस्ति मनोनयन गर्न आउने दिन पनि मैले उम्मेदवारहरू केही अगाडि म कहाँ आएर एकछिन बस्नु भएको थियो, उहाँहरूसँग मैले पटक पटक यही अनुरोध गरेका छु, रिपिटै गरेका छु। किनभने हामी एउटा व्यक्तिले सबै कुरो गर्छु भनेर गर्न सम्भव हुँदैन. त्यस कारण हामीले उहाँहरूलाई अनुरोध गर्ने हो, कानुन पालना गरिदिनुहोस् भन्ने हो. अब कानुन पालना भएन भने त्यसले निर्दिष्ट गरेको कुराहरूमा त जाला.
यहाँनिर अलिकति यो अनुगमनको पाटो फिटलो भएर पनि बारम्बार आचार संहिता उल्लङ्घन हुने गरे हो कि के लाग्छ यहाँलाई?
अनुगमन पनि भएको छ, नभएको होइन. एउटा बैठकमा अन्डरस्ट्यान्डिङ के भएको छ भनेदेखि, जस्तो यो टी सर्टहरू बाँड्ने यो कहीँ पनि छ भने प्रहरीले देख्ने बित्तिकै, जस्तो बजारमा नि बेच्न राखे हुँदो रहेछ कसैले, उहाँहरू सबैले के बनाएको छ भने प्रहरीले देख्ने बित्तिकै सबै उठाएर लगेर राखिदिने. स्टोर गरेको छ भने त्यो कहीँबाट सूचना आयो भने प्रहरीले त्यो लान्छ, उसले जफत गरेर राख्दैन. निर्वाचन अवधिभरि त्यहाँ थन्काइन्छ, निर्वाचन सम्पन्न भएपछि जसको लैजाऊ लगाऊ. सबै दलहरूबाट यो सहमति पनि भएको छ.
अब यो सुर्खेतको एउटा मुख्य निर्वाचन अधिकृतको हैसियतले हेर्दाखेरि यहाँ जिल्लामा तपाईँले निर्वाचनकै लागि भनेर त्यस्तो चुनौतीहरू के देख्नु भएको?
अहिलेसम्म हामी त्यस विषयभित्र गएका छैनौँ. हामीले अहिले भर्खर मतदान केन्द्रहरूको लिस्टहरू भर्खरै हामीले आयोगबाट प्राप्त गरेका छौँ, हेर्दैछौँ होइन. यो विषयमा हामीले बस्छौँ, स्थानीय प्रशासनसँग पनि बस्छौँ. मूलत सुरक्षाको कुराहरू हुन्छ, सबभन्दा ठुलो कुराहरू त्यहाँ हामीले मतदाताको सुरक्षा त्यति हिसाबले गर्नुपर्छ, उम्मेदवारहरूको सुरक्षा त्यही गर्नुपर्छ, कर्मचारीहरू त्यहाँ खटेर जाने कर्मचारीको सुरक्षा त्यही हिसाबले गर्नुपर्छ, हामीले मतदान सामग्रीको सुरक्षा त्यही हिसाबले गर्नुपर्छ. त्यस कारण यी पक्षहरू धेरै छन्. हामीले यो अन्तिम यो निर्वाचन चिन्ह प्रदान गरिसकेपछि हामी स्थानीय प्रशासनसँग पनि बस्छौँ. यो राजनीतिक दल उम्मेदवार, विशेष त उम्मेदवार र राजनीतिक दलहरूसँग पनि हामी एक चरणको फेरि छलफल गर्छौँ.
स्थानीय चुनावकै कुरा हेर्दाखेरि पनि हुन त यो प्रश्न अहिले छिटो पनि हुनसक्छ, तर पूर्व तयारी गर्दा राम्रै होला. मतगणना असाध्यै झन्झटिलो भयो, उम्मेदवारहरू समेत आत्तिएको अवस्था, शुभेच्छुकहरू मतदाताहरू आत्तिएको अवस्था भयो. यसपालि मतगणना छिटो सम्पन्न गर्नको लागि अहिले त्यस्तो केही तयारी गर्नुभएको छ यहाँहरू? त्यतातर्फ ध्यान गइसकेका छ यहाँहरूको?
त्यता अहिले हामीले सोचिसकेका छैनौँ, किनभने मतपत्रै कुन साइजको आउँछ भन्ने पनि छैन. तर सजिलो यसपालि के हुन्छ भन्नुहुन्छ भने, पहिला एउटैमा सातवटा पदको थियो र एउटै दललाई सर सिधा रूपमा हालेको त छिटो हुन्थ्यो. जो जिगज्याग गरेर राखिएको हुन्छ त्यो गन्न गाह्रो, र त्यो गणना गर्दाखेरि पनि फरक हुने. अनि सयवटा थान गनिसकेपछि टिप्ने मान्छेले एउटाले मिस्टेक गरिदियो भने पुनः त्यो सयलाई फेरि गणना गर्ने, एउटा ढिला भएको कारण त्यो मतपत्र ठुलो र एउटैमा सातवटाको गर्नुपर्ने, र त्यो कारणले गर्दा ढिलो भएको. अब अहिले चाहिँ नि कस्तो भने, जस्तो भनौँ प्रतिनिधि सभामा पनि योभन्दा अगाडिको जस्तै एउटा उम्मेदवारको उनी हो, पहिले हामीले सर्टिङ गर्दै त्यो चिन्हको आधारमा हामीले चाङ लगाइसकेपछि त पछि त फटाफट गन्ने मात्रै हुन्छ. एका दुई झुकेको त गन्दा गन्दै देख्यो भने हटाएर गनिन्छ. त्यस कारणले अहिले छिटो हुन्छ, तर सबैको रिजल्ट आउन चाहिँ अहिले पनि टाइम लाग्ने स्थिति देखियो. किन भन्दा, एक त दुई ठाउँको चुनाव छ, प्रतिनिधि सभा र प्रदेश सभाको छ. प्रदेश सभाको नि दुईवटा, त्यसमा मतपत्र अलग अलग गर्दाखेरि, जस्तो अस्ति नछुट्टिदिएको भए हामीले एउटै मतपत्रबाट छाप लागेर आउँथ्यो दुईवटा त होइन, प्रदेश सभा र प्रतिनिधि सभाको, र त्यहीँबाट एउटा मतपत्र गन्दा दुइटै गन्दै जान्थ्यौँ, छिटो हुन्थ्यो. अहिले अलग अलग हुँदा प्रतिनिधि सभाको टोटल भोट गर्नु पर्यो, त्यो भएपछि उसको घोषणा भयो, फेरि प्रदेश एकको अलगै गर्नु पर्यो, मिसाउन मिल्दैन. त्यसले गर्दाखेरि गर्ने र अनि समानुपातिको लास्टमा फेरि गर्न बाँकी छ. टोटल आउँदाखेरि चाहिँ हुन्छ, पहिलाको तुलनामा चाँडो चाहिँ हुन्छ, तर निर्वाचनै फरक फरक भएको हुनाले छुट्टै छुट्टै गणनामा चाहिँ समय लाग्छ. हामीले प्यारलली प्रदेश सभाको नि एकातिर सुरु गराइदिने, प्रतिनिधि सभाको नि एकातिर सराह गराइदिने, यदि ठाउँ एभाइलेबल हुन्छ, सुरक्षाको दृष्टिकोणले ठिक हुन्छ भने, नभए भने पनि यसलाई सिफ्ट बढाइदिएर एउटाको गर्दाखेरि दुई तिन ठाउँ गनाइदियो भने छिटो गर्छ. हामी त्यता चाहिँ सोच चाहिँ बनाइरहेका छौँ.
उहाँ हुनुहुन्थ्यो सुर्खेतका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश किरण प्रसाद शिवाकोटी. निर्वाचन प्रक्रियालाई प्रभावकारी र शान्तिपूर्ण सञ्चालन गर्न भइरहेका पहलबारे हामीसँग कुराकानी गर्दै, हामीसँग छिमेक सरफेरो र राष्ट्रिय खबर बाँकी नै छन्. अहिलेलाई भने यो विश्राम.
रेडियो भेरी एफएम.
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ. तीन जिल्ला हामीले सुर्खेत सहित 45 जिल्लामा मङ्सिर 21 गते हुने निर्वाचनको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह आज प्रदान गरिने, सुर्खेतको चिङ्गार गाउँपालिकाको ठाँटे बजारमा पूर्णिमा मेला सुरु लगायतका खबर प्रस्तुत गर्यौं. अब बाँकी खबर. राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिन भन्दै 28 बुँदे घोषणापत्र जारी गरेको छ। भूकम्पबाट अति प्रभावित 14 जिल्लाका स्थानीय तहका पदाधिकारीसँग कन्चुक्रियापछि प्राधिकरणले घोषणापत्र जारी गरेको हो। घोषणापत्रमा प्राविधिकलाई दिइने तलब भत्ता स्थानीय तहमै पठाउने, पुनर्निर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित जिल्लाहरूका पीडितले घर भत्किएको स्थानमा कुनै कारणले बनाउन नसक्ने भए अर्को जोडिएको जिल्लाको स्थानीय तहमा मात्र बनाउन पाउने घोषणा पत्रमा उल्लेख रहेको छ। घोषणा पत्रमा भूकम्प पीडित लाभग्राहीले खातामा रकम हाल्न तोकेका बैङ्कहरूलाई चेक प्राप्त भएको 2 दिनभित्र पैसा जम्मा गरिसक्नुपर्ने लगायतका 28 बुँदा रहेका छन्। अन्तर्क्रियामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले आउँदो वर्ष अघि 60% भूकम्प पीडितलाई स्थायी घरको छानामुनि ल्याउने लक्ष्य भए पनि स्थानीय तह र कर्मचारीलाई भने 80% नाग्ने गरी काम गर्न आग्रह गर्नुभएको छ।
निर्वाचन कार्यालय तनहुँ क्षेत्र नम्बर 1 स्वतन्त्र उम्मेदवारी दिनुभएका कङ्ग्रेस नेता गोविन्द राज जोशीको उम्मेदवारी रद्द गरेको छ। जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो। तनहुँ क्षेत्र नम्बर 1 कङ्ग्रेस उम्मेद्वार रामचन्द्र पौडेलले जोशी विरुद्ध विशेष अदालतबाट 2069 साउन 10 गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने भन्दै दावी उजुरी दिनुभएको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगेका व्यक्ति उम्मेद्वार बन्न पाउँदैनन्। विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कङ्ग्रेसले उम्मेद्वार नबनाएपछि जोशीले तनहुँ 1 नेता पौडेल विरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो। विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णय विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्नुभएको थियो, जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।
बाँकेको नेपालगञ्जमा वर्षौँदेखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाह संस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बनाउन लागि छ। नेपालगञ्ज उपमहानगरपालिका 4 रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि 7 कट्ठा जग्गा खरिद गरी करिब 60 कट्ठा क्षेत्रफलमा तारबार गरिएको हो। जनसङ्ख्याको चाप बढेसँगै कब्रिस्तानको क्षेत्रफल बढाउनका लागि कब्रिस्तान संरक्षण समितिले गरेको लामो प्रयासपछि करिब 91 लाखमा खरिद गरे पनि पूरा रकम भुक्तान गर्न नसकेको भन्दै समितिले नेपालगञ्ज का मुस्लिमहरूले चन्दा मार्फत जमिनको रकम भुक्तान गर्ने बताइएको छ। यस्तै समितिका महासचिव मोहम्मद हारुन हलवाईले कब्रिस्तानको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो भने मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अहत्तर हुसेन फारूकले जमिन खरिद गरे बापतको रकमका बारेमा प्रश्न पार्नुभएको थियो। समितिका अध्यक्ष म याकुल अन्सारीको अध्यक्षतामा भएको बैठकमा विभिन्न दलका नेता तथा नेपालगञ्जका मुस्लिमहरूको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय जनमोर्चाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कार्यगत एकता र तालमेलका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग गर्ने भनिए पनि सुर्खेतमा भने कसैसँग तालमेल नगरेको स्पष्ट पारेको छ। राष्ट्रिय जनमोर्चा सुर्खेतले एक विज्ञप्ति जारी गर्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ र प्युठान जिल्ला बाहेक एमाले र माओवादी केन्द्रसँग कुनै पनि जिल्लामा चुनावी तालमेल नभएको जनाएको छ। जनमोर्चा पार्टीका अध्यक्ष गोविन्द सुवेदीको संयोजकतामा 501 सदस्य निर्वाचन परिचालन समिति गठन समेत गरेको छ।
बधु विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड सुर्खेतको 11 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका केन्द्रीय सदस्य पदम दाहालको प्रमुख आतिथ्य तथा सहकारीका उपाध्यक्ष रेशम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो। साधारण सभामा सहकारीका कोषाध्यक्ष ललिता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
हामीसँग विदेश खबरसँगै खेल खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छिरफेर र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबरमा लागौँ। सोझै विदेशका खबरतिर क्युबामा हुन लागेको आम निर्वाचनका लागि 27,200 21 जनाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो नोभेम्बर 26 तारिकमा हुने निर्वाचनका लागि 27,221 जनाले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले जनाएको छ। आयोगले जारी गरेको वक्तव्य अनुसार कुल उम्मेदवारमध्ये 35.4% उम्मेदवारहरू महिला रहेका छन्। यसै गरी झन्डै 66.44% उम्मेदवारहरू दोहोऱ्याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ। क्युबामा उम्मेदवारहरूलाई कुनै पनि राजनैतिक पार्टीको उम्मेदवारको रूपमा प्रचार गर्न नपाइने व्यवस्था समेत गरिएको छ। आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरूले मतदातासँग मत माग्न पाउनेछन् भने मतदाता पनि त्यसै आधारमा उम्मेदवारहरू छनौट गर्ने जनाइएको छ। यिनै उम्मेदवारहरूमध्येबाट 15 प्रदेशका लागि र उम्मेदवारमध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण सुरु भएको छ। 11 दिन लामो यो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स पुग्ने बताइएको छ। पछिल्लो 25 वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्न लागेको यो लामो एसिया भ्रमण रहेको छ। उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्त्वका साथ लिएको छ। राष्ट्रपति ट्रम्पले भ्रमणको क्रममा उत्तर कोरियाको विषयमा अमेरिका, दक्षिण कोरिया र एकताबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ। यस्तै उत्तर कोरियालाई सहयोग गर्दै आएको चीनलाई थप दबाव दिने पनि आकलन गरिएको छ। ट्रम्पले यसअघि पनि चीनसँग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब दिन आग्रह गर्दै आउनु भएको छ। उहाँ आज जापान, मङ्गलबार दक्षिण कोरिया र त्यसपछि चीन पुग्ने बताइएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। किर्गिनिस्तानमा जारी 19 वर्ष मुनिको एएफसी छनौट च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। लगातार 2 खेल हारेको नेपाल युएसँग 1-0 पराजित भएको हो। पहिलो हाफमा नेपाल र युए गोल रहित बराबरी भए पनि दोस्रो हाफको 72 मिनटमा गोल खाँदै हार बेहोर्न बाध्य भएको हो। समूह एमा रहेको नेपाल यसअघि खेलेका दुवै खेल पराजित बेहोर्दै फाइनल चरणमा प्रवेश गर्ने सम्भावना बाहिरिसकेको थियो। प्रतिष्ठाका लागि मात्र रहेको नेपालको यो खेल हारेर नेपाल समूहको अन्तिम खेल बुधबार ओमनसँगै खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेता मध्ये उत्कृष्ट 5 टिमले फाइनल चरणमा प्रवेश गर्नेछन्।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। बङ्गलादेश भ्रमणमा रहेको नेपाली टोलीले हिजो घरेलु टोली बङ्गलादेशसँग 123 रनले पराजित भएको हो। पहिलो खेलमा नेपाल 3 विकेटले पराजित भएको थियो। 228 रनको लक्ष्य पछ्याएको नेपाल 36.5 ओभरमा 104 रनमा अल आउट भएको हो। नेपाल र बङ्गलादेश बीच तेस्रो खेल तथा अन्तिम अभ्यास खेल भने आज हुने भएको छ। मलेसियामा आगामी बिहिबारबाट सुरु हुने एसिया कपमा नेपाल, बङ्गलादेश, भारत र मलेसिया एउटै समूहमा रहेका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 45 जिल्लामा मङ्सिर 21 गते हुने निर्वाचनको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह आज प्रदान गरिने। दलहरूको चुनावी प्रचार प्रसार अभियान सुरु।
सुर्खेतको चिङाड गाउँपालिकाको ठाँटी बजारमा पूर्णिमा मेला सुरु, 22 गतेसम्म जारी रहने।
तिहार सकिएको 2 साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा शिक्षक हाजिर नहुँदा पठन पाठन प्रभावित, अनुगमन सुरु गरिएको जिल्ला शिक्षा कार्यालयको भनाई।
र 19 वर्ष मुनिको एएफसी छनौट च्याम्पियनसिप फुटबलमा नेपालको लगातार तेस्रो हार, युएसँग 1-0 पराजित। हवस् त अहिले 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।